الحمد لله رب العالمين والصلاة والسلام على سيد المرسلين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الصلاة والسلام عليك يا رسول الله وعلى آلك وأصحابك يا حبيب الله الصلاة والسلام عليك يا نبي الله وعلى آلك وأصحابك يا نور الله مدری زینہ کے ناظرین پروگرام ہمارا اسلام میں آپ کو خوش آمدید کہتے ہیں اللہ رب العالمین ہم سب کو اسلام کی خوبصورت تعلیمات پر عمل پیرا ہونے کی توفیق عطا فرمائے ہمارے پیارے نبی صلی اللہ تعالی علیہ وآلہ وسلم کا فرمان عظمت عالی شان ہے کہ جو شخص ایک دن میں 50 مرتبہ مجھ پر درود بھیجے قیامت کے دن میں اس کے ساتھ مسافہ فرماؤں گا۔ پیارے رسول صلی اللہ علیہ وسلم جس آدمی کے ساتھ مسافہ فرمائیں گے اور اس امتی کی قسمت کے آقا صلی اللہ علیہ وسلم کے مبارک ہاتھ اس کے ہاتھوں سے مس ہو جائیں گے تو اللہ کی رحمت سے ضرور داخل جنت ہوگا۔ اللہ پاک مجھے آپ کو کثرت کے ساتھ درود و سلام پڑھنے کی توفیق عطا فرمائے، بطور خاص 50 بار تو لازمی درود شریف پڑھ لیا کریں، انشاءاللہ اس کی برکات ہم پائیں گے۔ اللہ عمل کی توفیق دے۔ صلو علی الحبیب صلی اللہ تعالی علی محمد صلی اللہ علیہ وآلہ وسلم۔ مدرسن کے ناظرین ہمارے اسلام کی خوبی یہ ہے کہ اسلام نے اپنے ماننے والوں کو یہ درس دیا ہے کہ جو چیز آدمی اپنے لیے پسند کرتا ہے وہ اپنے بھائیوں کے لیے بھی پسند کرے، اپنے احباب کے لیے بھی پسند کرے، چاہے وہ دوست احباب ہوں رشتے دار ہوں، تو ان کے لیے بھی وہ اچھی چیز پسند کرے۔ یہ ایک معیار بیان فرما دیا۔ کوئی شخص یہ نہیں چاہتا کہ میرے ساتھ برائی ہو، میرے ساتھ کوئی دھوکہ کرے، میرے ساتھ کوئی کسی طرح کا فراڈ یا جھوٹ بولے، یہ کوئی بھی پسند نہیں کرتا۔ کسی کے ساتھ غلط بیانی، الزام تراشی، جھوٹ یا کسی اور طریقے سے انہیں تکلیف دینا، دھوکہ دہی میں مبتلا ہو جانا، یہ ہمارے اسلام کی بالکل تعلیمات نہیں ہے۔ تعلیم یہی ہے کہ جب اپنے لیے اچھا چاہو تو دوسروں کے لیے اچھے بن کے رہو۔ اچھا، ساتھ ساتھ پھر یہ اسلام کی خوبی یہ ہے کہ اسلام اپنے ماننے والوں کو یہ تعلیم دیتا ہے کہ اچھے مسلمان وہ ہیں جو خود نیکی کے راستے پر چل رہے ہو، ساتھ ساتھ وہ دوسروں کو بھی اس طرف لے کر آ جائیں، ان کو بھی وہ ایسی تعلیم ایسی تربیت کر دیں کہ وہ ان کو بھی اپنے ساتھ لے کر نیکی کے کاموں پر وہ چلائیں۔ یہ ایک باقاعدہ کام ہے۔ انبیاء اکرام دنیا میں تشریف لائے تو ان کا ایک مین مقصد کہ اللہ کے پیغامات احکامات مخلوق تک پہنچانا، مخلوق کو ہر طرح کی بے راہ روی سے، مخلوق کو ہر طرح کے کفر شرک گمراہیت ان تمام چیزوں سے وہ بچانے کا ایک کام کرتے تھے اور لوگوں کو اللہ کی طرف بلاتے تھے، توحید کی دعوت دیتے تھے، طرح طرح کے جو اس وقت کفر اور شرک کے معاملات تھے اس سے نکالتے تھے، اور یہی کام ان کی امت کے آگے سپرد ہو جاتا۔ انبیاء اکرام علیہ السلام دنیا میں تشریف لاتے ہیں اور 1,24,000 کم و بیش انبیاء علیہ السلام دنیا میں تشریف لائے، پھر آگے نبی پاک صلی اللہ علیہ وسلم جو کہ آخری نبی ہیں، آپ کے بعد نبوت اور رسالت یہ سب ختم منقطع، آپ آخری نبی ہیں۔ پھر آگے یہی کام آپ صلی اللہ تعالی علیہ وآلہ وسلم کی امت کی طرف چلے گئے اور فرما دیا کن تم خیر امت اخرجت للناس، تم بہترین امت ہو جو لوگوں کے لیے ظاہر ہوئی، بہترین ہو۔ عمل کیا ہے؟ تأمرون بالمعروف وتنہون عن المنکر، کہ تم لوگوں کو نیکی کا حکم دیتے ہو اور برائی سے منع کرتے ہو۔ یہ ایک عام، یعنی امت کی افضلیت उम्मत को जो दर्जाए फजीलत मिला है वो किस वजह से, वो कौन सा वस्फ इनके अंदर है कि जिनकी वजह से अल्लाह इनकी तारीफ फरमा रहा है कि तुम बेहतरीन उम्मत हो। उसमें नुमाया वस्फ कि तुम लोगों को अच्छी बात का हुक्म देते हो, कहते हो, चाहे अहले खाना को हुक्म देना, लोग दोस्तों को, अपने मानने वालों को, अपने इर्द गिर्द के अफराद को, कोई टीचर है, कोई लेक्चरार है, कोई प्रोफेसर है, या एक आम मुदर्रिस है, कारी साहब हैं, या मस्जिद के इमाम साहब हैं। अब कोई भी ऐसा उनके पास एक ओहदा है कि जिसकी वजह से कई लोग उससे मुतालिक हो जाते हैं। घर में वालिद की सरबराही में पूरा घर चल रहा होता है, बड़े भाइयों की सरबराही में सारे मामला चल रहे होते हैं। तो अब क्या है कि इनके साथ भी इतने लोग अटैच हैं, ये जब किसी बात का हुक्म देंगे, अच्छी बात की तरफ बुलाएंगे, तो इनकी बात का असर वो बहुत अच्छा लिया जाएगा, पॉजिटिव उस बात को देखा जाता है। और जहन सी अंदाज भी उस तरह हो कि जिस तरह उनको नेकी के काम पर या नेकी की राह पे चलाना है वो अंदाज अपना लिए जाएं, तो इंशाल्लाह दिल के अंदर बात असर करती है। तो जिसको भी हल्का अहबाब मुयस्सर है, वो चाहे टीचर होने की सूरत में या लेक्चरान होने की सूरत में या किसी तरह भी वो अपनी स्पीच करते हैं, स्पीकर हैं, तो वो लोगों को अच्छी बात की तरफ बुलाए, बुराई की निशानदेही करके उसको उससे रोकें। अफसोस से आज कहना पड़ता है कि अगर यही आवाज, यानी लोगों को बुराई से ना रोकने वाली ये आवाज जब दब गई तो फिर लोग और मुआशरा बेराहरवी का इख्तियार कर गया। कोई पूछने वाला नहीं, घर पे कोई पूछने वाला ना हो, कोई बड़ा सरबराई करने वाला पूछने वाला ना हो, इस मुआशरे के अंदर तरह तरह की फिर फहाशी के मामलात, ये तरह तरह की बुराई के मामलात इसी मुआशरे में वो आम होते हैं। और आज भी हम देखें तो तरह तरह के ऐसे दिन बकायदा मनाए जाते हैं। फरवरी है तो वैलेंटाइन डे के नाम से एक दिन ये भी मनाया जाता है, माजल्ला सुम्मा माजल्ला, के जिसमें आपस के अंदर अजनबी, गैर मर्द, गैर औरत एक आपस में मोहब्बतों का इजहार कर रहे हैं, और इसको एक दिन का नाम दे दिया। आज इसको एक तरह का कल्चर कह दिया कि बस ठीक है, सब जगह होता तो यहां भी, यहां सिर्फ वही हो कि जो अल्लाह और उसके रसूल का हुक्म है। ये बात नहीं चलेगी कि सब जगह या दूसरे मुल्क में या फलां जगह हो रहा है तो यहां भी होने दें। अस्तग़फिरुल्लाह। ये घर के सरबरा को, घर के बड़ों को, वो अपने अहले खाना, अपने घर वालों, अपनी बच्चियों, अपनी घर की ख्वातीन को इस मामले के अंदर उनको ये नजर रखने का हुक्म है कि कहीं ऐसा ना हो कि वो इससे गाफिल हो और दूसरी राह की तरफ उसके अहले खाना के अफराद ही चले जाए। अल्लाह कुरान पाक में इरशाद फरमाता है, या अय्युहल्लज़ीन आमनू कू अन्फुसकुम व अहलीकुम नारा, ऐ ईमान वालों, बचाओ अपने आप को और अपने घर वालों को उस आग से, उस आग से बचाओ। रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की बारगाह में अर्ज किया गया कि हम अपने आप को बचाएं, ये तो एक समझ में आ गई बात कि आदमी दीन पर अमल करता है, इताते इलाही, इताते रसूल, फर्मा बरदारी, इस्लाम दीन के अहकामात को समझने वाला, अमल करने वाला, इसने तो अपने आप को बचा लिया, लेकिन यही शख्स अपने घर वालों को कैसे? तो आप सल्लल्लाहु अलैहि वसल्लम ने जब उन्हीं से ही सवाल किया कि तुम अपने आप को कैसे जहन्नम से बचाओगे, तो कहा हम तो अल्लाह के अहकामात पर अमल करके बचा लेंगे। फरमाया यही अंदाज अपने घर वालों के साथ, जो खुद करते हो अपने घर वालों को भी कहो, खुद जो अल्लाह की फर्मा बरदारी वाले काम करते हो अपने अहले खाना को भी कहो। इसलिए रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, अल्लाह रहम फरमाए उस मर्द पर जो उठे और खुद नमाज के इत्तमाम के लिए उठे और अपनी अहलिया उनको नमाज के लिए जगाए, उनको नमाज के लिए जगाए, और कुछ तदबीर भी बयान फरमाएगी, नहीं है तो पानी के छींटे के जरिए से भी बेदार करवाए। खुद तो अमल कर रहा है लेकिन घर में ही अगर इस तरह की बेअमली का मामला, समझाए سمجھانا فائدہ دیتا ہے. اچھا فرمائے رحم اللہ فرمائے اس بیوی پر بھی جو خود اٹھے اور پھر اپنے شوہر کو بھی جگا دے. تو ذہن نصیب کسی کا بھی اگر ایسا اچھا ذہن بن جاتا ہے تو وہ, کئی لوگ ایسے ہیں اپنے گھر کی فیملی تو فیملی, کئی لوگ ایسے ہیں کہ جن کو وہ راہ راست پر, سنت کے طریقے پر, شریعت مطہرہ کے طریقے پر وہ چلانے کے اندر کامیاب ہو جائیں. اسی طرح بہنیں, خواتین, اسلامی بہنیں, وہ بھی اپنے طور پر اپنی مسلمان بہنوں کو, بیٹیوں کو جب وہ سمجھائیں گی, اچھے انداز سے بتائیں گی, تو پھر یہ والی نافرمانی جو ماذ اللہ ثم ماذ اللہ مختلف ناموں کے ساتھ, مختلف تاریخ اور ڈیٹوں کے ساتھ جو مشہور ہو جاتی کہ یہ دن یہ ہے, یہ فحاشی کا اور یہ دوستی کا, یہ محبت کے اظہار کا, نعوذ باللہ من ذالک. تو آہستہ آہستہ ان کے سمجھانے سے عین ممکن ہے کہ کئی ایسی خواتین اور بہنیں بیٹیاں وہ اس چیز سے باز آ جائیں, یا اپنے ذہنوں میں ایسا نقش کر لیں کہ یہ برا کام ہے اور اسلام اس سے منع کرتا ہے, اسلام اس سے منع کرتا ہے, تو وہ پھر اپنے آپ کو بچائے. تو یہ کتنی بڑی عظیم سعادت ہے, ہم اس اسلام کے ماننے والے ہیں. پیارے نبی صلی اللہ تعالیٰ علیہ وآلہ وسلم کی تعلیم اور تربیت تو دیکھیے, اللہ اکبر. بی بی فاطمہ رضی اللہ تعالی عنہا آپ کے بارے میں فرمایا جب قیامت کے دن آپ آئیں گی تو اس وقت اعلان کیا جائے گا, اے حشر کے میدان میں ایک منادی کہے گا کہ اپنی نگاہوں کو جھکا لو, فاطمہ بنت محمد کا گزر ہونے والا ہے. ان کی حیا کی چادر کا صدقہ ہماری بہنوں, بیٹیوں, ماؤں کو بھی یہ نصیب ہو جائے. اور جو اس معاشرے کے اندر اس طور پر ایک گناہوں کا سیلاب گویا کہ آتا ہے, اللہ پاک بچنے کی توفیق عطا فرمائے, ہمارے بچوں کو بھی, بیٹیوں کو بھی, مسلمان عورتوں کو, بچیوں کو, سب کو ان چیزوں سے بچنے کی توفیق عطا فرمائے. اور خوش نصیب ہیں وہ بھائی, وہ مائیں, وہ بیٹیاں, وہ بہنیں جو خود تو نیکی کے راستے پر ہیں لیکن دوسروں کو بھی اس راستے پر چلا دیتی, اللہ کی اطاعت والے کام کروا دیتے, وہ خوش نصیب ہے. قیامت کے دن پتہ ان کو کیا ملے گا؟ اللہ اکبر. ایک روایت میں رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا قیامت کے دن کچھ لوگ ایسے ہوں گے کہ جو انبیاء نہیں ہوں گے, نبیوں میں سے نہیں ہیں, شہداء میں سے بھی نہیں ہیں, مگر انبیاء اور شہداء ان پر رش کریں, وہ نور کے منبر پر ہوں گے اور یہ رش کریں گے ان سے. اللہ اکبر. یہاں یہ بات جب ارشاد فرمائی, صحابہ نے عرض کی یا رسول اللہ صلی اللہ علیہ وسلم وہ کون لوگ ہیں, وہ کون لوگ ہیں؟ تو ارشاد فرمایا یہ وہ لوگ ہوں گے جو اللہ تعالی کے بندوں کو اللہ تعالی کا پیارا بندہ بنا دیتے ہیں اور اللہ تعالی کو اس کے بندوں کا محبوب بنا دیتے ہیں. تو وہ اللہ تعالیٰ کے بندوں کو اللہ تعالیٰ کا پیارا کیسے بناتے ہیں؟ رسول اللہ صلی اللہ علیہ وآلہ وسلم نے ارشاد فرمایا وہ لوگوں کو اللہ تعالیٰ کے پسندیدہ کاموں کا حکم دیتے ہیں, پسندیدہ کاموں کا حکم دیتے ہیں اور اللہ تعالیٰ کے ناپسندیدہ کاموں سے منع کرتے ہیں. اور لوگ جب ان کی اطاعت کرتے ہیں تو اللہ تعالیٰ ان سے محبت فرماتا ہے, اللہ ان سے محبت فرماتا ہے, سبحان اللہ. تو یہ کام, یعنی ایک نیک شخص نیکی کے کام پر خود بھی ہے, دوسرے کو بھی اگر چلا دیتا ہے تو اس کی نیکیوں کا میٹر تو ڈبل ہو جائے گا, یعنی چلتا رہے گا سلسلہ. یہ ایسا نیکیوں کا ایک صدقہ جاریہ والا سلسلہ ہے اور ایسا ایک نیکیوں کا کنیکشن, گویا کہ ایک اور کنیکشن, ایک اور اکاؤنٹ اس کے نام کا اوپن ہو چکا ہے. ایک شخص کو بھی نمازی بنا لے, ایک شخص کو بھی, آدمی اپنی نماز پڑھ رہا ہے اس کی نماز کا بھی ثواب, اسے بغیر اس کی نماز میں کچھ کمی کی اللہ اسے بھی دے گا, اس کو بھی دے گا, کیونکہ اس نے اس راستے پہ چلایا ہے, اس نے اس راستے پر چلایا. رسول اللہ صلی اللہ تعالی علیہ وسلم نے اس لیے تو یہ ارشاد فرمایا ہے کہ الدال علی الخیر کفاعلہ او کما قال علیہ السلام، نیکی کے کام پر رہنمائی کرنے والا ایسا ہے جیسا اس نے خود کام کیا ہے، خود کام کیا ہے، کیونکہ اس نے رہنمائی کی ہے، گائیڈ کیا ہے، اس راستے پہ چلانے کی کوشش کی ہے، اللہ اس کو بھی یہ اجر و ثواب دیتا ہے۔ دین کی کتنی خوبصورت تعلیم ہے کہ آدمی صدقہ بھی دیتا ہے۔ ارشاد فرمایا تین طرح کے بندے ہیں جن کو ثواب مل جاتا ہے، شوہر کو ملتا ہے کہ جس نے کمائی کر کے مال اکٹھا کیا، گھر لایا، بیوی جو اس سے آٹا گوندے اور اس کی روٹی بنائے، اس نے روٹی بنا دی، خادم وہ کہ جس نے اس روٹی کو لیا اور اس کے حقدار فقیر تک پہنچا دیا۔ ارشاد فرمایا تینوں کو اللہ صدقے کا ثواب عطا فرماتا ہے۔ سبحان اللہ، صدقہ ایک روٹی ہی ہوئی مگر شوہر کو بھی ثواب ہے، بیوی کو بھی ثواب ہے، پہنچانے والے کو بھی ثواب ہے۔ اللہ اکبر۔ اس سے وہ ناظرین غور کریں کہ جب کبھی دینی طور پر فنڈ، عطیات، ٹیلی تھون اس طرح کی مہم کی جاتی ہے تو اس میں بڑھ چڑھ کر حصہ لیں، اور آپ کوشش کریں کسی بھی نیکی کام میں آپ معاون بنیں گے، انشاءاللہ اللہ پاک آپ کو اس کا اجر، جو آپ کی زبان سے، آپ کی کوشش سے جو آدمی تیار ہوا اور اس نے نیکی والا کام کر دیا، اس کا ثواب اللہ آپ کو بھی عطا فرمائے، محروم نہیں فرمائے گا۔ تو اسلام کی یہ خوبی کہ آپ جب اللہ کی راہ میں دیتے ہیں تو جو جو بندے اس میں شریک ہو جاتے ہیں ان کو ثواب مل جاتا ہے۔ اس طرح کسی کو گناہ کے کاموں سے روک لیں، گناہ کے کاموں سے روکنا خود یہ نیکی ہے، یہ ثواب کا کام ہے۔ جو گناہ کرنے پر معاذ اللہ قادر ہو اور پھر بھی رک جاتا ہے، اللہ سے ڈرتے ہوئے رک جاتا ہے، بڑا خوش نصیب ہے، بڑا خوش نصیب ہے۔ اس لیے فرمایا گیا ہے کہ اس کے دل میں خوف پیدا ہو گیا، ایک وہ شخص جو گناہ کرنے پر قادر نہیں ہے اور ایک وہ جو قادر تھا مگر رک گیا، اس نے اپنے آپ کو روک لیا۔ تو یہ جو اس نے روکا ہے تو یہ خود ایک نیکی کا کام ہے، اپنے آپ کو اس نے کنٹرول کر لیا، روک لیا۔ اور ایک حدیث میں جس میں سایہ عرش ملنے والے جن افراد کو ملے گا، ان میں ایک شخص وہ ہے جو گناہ کے کام پر قادر تھا اور اس نے اللہ سے ڈرتے ہوئے وہ گناہ کا کام نہیں کیا، قیامت کے دن اللہ پاک انہیں اپنے عرش کا سایہ عطا فرمائے گا، عرش کا سایہ عطا فرمائے گا۔ ناظرین، کچھ سوالات بھی آپ کے شامل کرنے ہیں تو بڑھتے ہیں سوالات کی طرف، دیکھتے ہیں ناظرین کیا پوچھنا چاہتے ہیں۔
میرا سوال یہ ہے کہ کیا کنڈوں کی فاتحہ 15 رجب کو ہی ضروری ہے یا دیگر تاریخ میں بھی کر سکتے ہیں؟
امام جعفر صادق رضی اللہ تعالی عنہ، ان کے ذکر خیر کے لیے، ان کی بارگاہ میں نظر پہنچانے کے لیے، سال ثواب کے لیے یہ فاتحہ کا اہتمام ہوتا ہے۔ یاد رکھیں کہ اہل سنت کے نزدیک جو اسال ثواب ہیں، اس کے لیے فاتحہ کا اہتمام کرنا، کھانے بنانا اچھی بات ہے، اور جو لوگوں کو کھلائیں اس کا ثواب ان بزرگوں کی بارگاہ میں پیش کریں، لیکن اس کے لیے دن کی تعین کہ اس دن کریں گے تو ہی فاتحہ ہوگی ورنہ فاتحہ نہیں ہوگی، یہ غلط ہے، اور کوئی ایسا تصور ہوتا بھی نہیں ہے کہ اس دن کے علاوہ فاتحہ نہیں ہو سکتی۔ بہتر یہی ہے کہ جو بزرگوں کے یوم وصال ہیں جس پہ ان کا عرس منایا جاتا ہے، تو بطور خاص اس وقت اہتمام ہو، ان کی بارگاہ میں نظر کی جائے۔ باقی جو تاریخ رکھی جاتی یا وقت رکھا جاتا ہے، اس کو کوئی شرعی طور پر تعین معین یہ سمجھنا کہ اسی میں اسال ثواب ہوگا، اس کے علاوہ نہیں ہوگا، تو یہ ٹھیک نہیں ہے۔ یہ تو لوگوں کی سہولت کے لیے کہ بھئی اس دن فاتحہ ہے، آپ بھی شریک ہو جائیں، آ جائیں۔ اگر اس سے ایک دن پہلے کر لیتے ہیں، ایک دن بعد میں کر لیتے ہیں، 2-4 دن بعد میں کر لیتے ہیں، کوئی حرج نہیں۔ اس طرح ہمارے پاک و ہند میں بے شمار لوگ اس کا اہتمام 15 رجب کو بھی کرتے ہیں، کیونکہ آپ کی جو تاریخ وصال کے حوالے سے مشہور ایک تاریخ 15 رجب ہی، کچھ دیگر بھی اقوال ہیں، کچھ اس تاریخوں میں بھی اہتمام کر لیتے ہیں۔ تو اور ویسے بھی آگے پیچھے تاریخ میں کر کے بھی اگر فاتحہ کو کرتے ہیں تو اس میں کوئی کسی طرح کا حرج والا معاملہ نہیں ہے۔ اس کنڈوں کی فاتحہ میں دیگر اور بھی कुछ लोगों ने अपनी तरफ से बातें मिलाई होती हैं कि ये खाना बाहर नहीं जाना चाहिए, इस खाने में फलां शरीक नहीं हो सकता, फलां नहीं हो सकता, अंधेरे मुंह फातिहा हो सकती, ऐसा कुछ नहीं। बिल्कुल उजाला करके फातिहा करें, आप रात में करें, आप दोपहर में करें, आप मार्केट में अपनी दुकान पर फातिहा का एहतमाम करें, या आप अपने इलाके में करें, मस्जिदों के अंदर एहतमाम करके महफिल का एहतमाम करें, इसाले सवाब भी करें, तो इसमें कोई किसी तरह का हर्ज वाला मामला नहीं है। जो घरों में भी फातिहा दिलाते हैं तो उस खाने को अगर कहीं भेजना भी है तो कोई शरई तौर पर इसकी ममानत नहीं है, उसको आप बिल्कुल भेज सकते हैं। जी मजीद सवाल।
मेरा सवाल ये है कि नबी पाक सल्लल्लाहु अलैहि वसल्लम को मेराज का दूल्हा कहा जाता है, तो ये कहना कैसा?
मेराज का दूल्हा आप सल्लल्लाहु अलैहि वसल्लम को कहा जाता है तो शरान इसमें कोई मुजायका नहीं है। दूल्हा एक हमारे यहाँ मारूफ ये है कि जिसकी शादी हो रही है तो उसको कहा जाता है कि ये दूल्हा है। यहाँ वो अपने इस असल हकीकी मानों में नहीं कि ये रिश्ते और शादी वाले, बल्कि एक दूल्हा का जो दूसरा मफहूम है कि दूल्हा पूरी बारात के अंदर एक नुमाया शख्स है, सब लोग उसको देखते हैं, उसकी इज्जत की जा रही होती है, बल्कि उसके इर्द गिर्द के जो लोग हैं वो उस दूल्हे की वजह से कई तरह के अच्छे अच्छे लजीज खाने भी खाते हैं, मजीद वो भी इज्जतें पाते हैं। तो ये आम दुनिया के अंदर जिसको दूल्हा बनाया जाता है, ये शादी और रिश्ता हो रहा है तो उसकी वजह से उसके इर्द गिर्द के लोगों को ये फायदे पहुंच रहे होते हैं। तो ये एक तशबी है जो मेराज का दूल्हा कहा जाता है कि जिस तरह आम दूल्हा के जिसकी शादी हो उसको लोग किस तरह इज्जत की निगाह से बड़ी ताजीम के साथ लेके जा रहे होंगे, हर कोई उसको देख रहा है और उसकी आवभगत की जा रही होती है। तो ये एक तशबी, यहां पर वही तशबी बयान की गई कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम जब मेराज के लिए गए तो आप भी एक दूल्हे की तरह कि आपके उस जुलूस में वो तो फरिश्ते आए हुए हैं और एक जुलूस की सूरत में लेकर आपको ले जाया जा रहा है, हर तरफ चर्चे हैं आप सल्लल्लाहु अलैहि वसल्लम के मेराज शरीफ के जाने की। और जहां तक ये बात कि दुनिया का आम दूल्हा उसकी वजह से लोगों को कितनी नेमतें मिलती हैं तो रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम तो वो दूल्हे हैं, अल्लाहु अकबर, के जिनकी वजह से इस कायनात को क्या क्या नहीं मिला है। आप सल्लल्लाहु अलैहि वसल्लम खुद फरमाते हैं, अल्लाह अता फरमाता है, मैं तकसीम करने वाला हूँ, मैं तकसीम करने वाला हूँ। तो ये सारे खजाने अल्लाह ने इनको मालिक बनाया हुआ, ये तकसीम फरमाने वाले हैं और रिज्क रब का ही है, खिलाते प्यारे मुस्तफ़ा सल्लल्लाहु तआला अलैहि व आलिहि वसल्लम है। तो बहरहाल इस मफहूम के एतबार से इस तशबीह को देखा जाए और उस तशबीह के पेश नज़र ये दूल्हा का लफ्ज इस्तेमाल होता है। शरई तौर पर इसमें कोई किसी तरह का हर्ज और मुजायका नहीं है। और रजब शरीफ के ये मुबारक अय्याम हैं, इसमें बतौर ख़ास इमाम जाफर सादिक रदी अल्लाह तआला अन्हो, हज़रत सैयदना अमीर मुआविया रदी अल्लाह तआला अन्हो, उनके भी जिक्र खैर होता है, उनके लिए फातिहा का भी एहतमाम कीजिए। नबी पाक अलैहिस्सलाम के सारे सहाबा वो हमारे सरों के ताज हैं, आप सल्लल्लाहु अलैहि वसल्लम के अहले बैत तहार वो भी हमारे सरों के ताज हैं। अल्हम्दुलिल्लाह हम अहले सुन्नत गए, हमारे हाथों में एक हाथ में दामन सहाबा का है, एक हाथ में दामन अहले बैत तहार का है, और इनकी इस मोहब्बत और अकीदत की वजह से इंशाल्लाह क़यामत के दिन इन्हीं के साथ उठेंगे और ये हमें खुद बारगह रिसालत में पेश करेंगे। अल्लाह रब्बुल आलमीन इन अकीदतों और मोहब्बतों के साथ हमें इस पर इस्तिकामत अता फरमाए, इसी तरह ज़िंदगियां बसर करने की तौफीक अता फरमाए, हर तरह की बेअदबी से और उसके शायबे से भी हम सबको महफूज फरमाए। आमीन बिजाहिन नबीजिल अमीन सल्लल्लाहु अलैहि वसल्लम।